الحمد لله رب العالمين والصلاة والسلام على رسول الله وعلى آله الطيبين الطاهرين المعصومين المظلومين أما بعد فقد قال الله تعالى في كتابه المجيد وقرآنه الحميد بسم الله الرحمن الرحيم واتقوا الله واتقوا رسوله وأولي الأمر منكم ایک صلوات پر محمد وآل کل اولی الامر کی اطاعت کے حوالے سے آپ کے سامنے پہلے سیشن میں ہم نے کچھ ابتدائی گفتگو کی تھی کہ جس میں ہم نے اولی الامر کی تعریف اور قرآن کی نگاہ میں اولی الامر کی خصوصیات اور اس آیت کے ظاہر سے جو ظاہری ترجمے سے اور اس آیت کے ظاہری کلمات سے جو ہمیں پیغامات ملتے ہیں کہ اگر ہم تھوڑی اس پر تدبر کریں اور تفکر کریں تو ہم نے آپ کے سامنے فرمایا کہ اولی الامر جو ہے اس کی اس آیت کے اندر جو دو اطاعتیں ہمارے سامنے بیان کی گئی ہیں وہ دونوں اطاعتیں ایک اطاعت نہیں ہو سکتی کیونکہ قرآن کی فصاحت اور بلاغت کا تقاضا یہ ہے کہ کبھی بھی ایک جملے میں ایک کلمہ تکرار نہیں ہونا چاہیے کیونکہ اگر معنی پہلا والا کلمہ پورا کر رہا ہے تو دوسرا والا کلمہ اضافی پھر آ رہا ہے اس کا کوئی پھر وجہ نہیں بنتی مگر یہ کہ دوسرا کلمہ ریپیٹ ہو رہا ہے وہ کسی اور معنی میں ریپیٹ ہو رہا ہے تو یہ جو ریپیٹ ہو رہا ہے اطاعت دو دفعہ اس آیت کے اندر ریپیٹ ہو رہی ہے وطیع اللہ وطیع رسول ایک اطاعت اللہ کی ہے اور ایک اطاعت رسول کی لیکن تیسری دفعہ جو اولی الامر پر جو اطاعت ہے وہ وہی عطیو ہے کہ جو رسول پر آیا ہے تیسری دفعہ ریپیٹ نہیں ہوا وہ عطیو اس کا مطلب یہ کہ رسول کی اور اولی الامر کی اطاعت جو ہے وہ اس کا مرحلہ ایک ہے اور خدا کی اطاعت کا مرحلہ الگ اور اس میں پھر ہم نے آپ کے سامنے بیان کیا کہ خدا کی اطاعت جو ہے وہ بذات ہے خدا کی اطاعت جو ہے وہ فطری ہے خدا کی اطاعت جو ہے وہ خود اس کی ذات کا تقاضا ہے اور اس کے لیے کسی دلیل کی ضرورت نہیں ہے کسی رہنمائی کی ضرورت نہیں ہے امیر المومنین نے نجو بلاغہ میں ایک صلوات پڑھ دی محمد وآل نے ارشاد فرمایا کہ اگر یہ پیغمبروں کے اولیاء الہی کے وصیوں کے سلسلے نہ بھی ہوتے پھر بھی انسان پر خدا کی اطاعت واجب تھی تو لہٰذا یہ خدا کی اطاعت جو ہے وہ اس مرحلے کی اطاعت ہے لیکن جو غیر خدا کی اطاعت ہے جو دوسرے مرحلے کی اطاعت ہے کہ جس کی طرف آیت کے دوسرے مرحلے میں ذکر ہوا جو رسول اور علمبر کی اطاعت ہے یہ اطاعت ہے خدا کے اطاعت کے بعد خدا کی اطاعت کے تسلسل میں اور خدا کے حکم سے اور یہاں پر جو رسول کی اور اولی الامر کی اطاعت کو ایک پلڑے میں رکھ دیا ہے ایک صف میں رکھ دیا ہے اس بات کا تقاضا یہ ہے کہ رسول میں اور اولی الامر کی خصوصیات میں یکسانیت ہونی چاہیے اگر رسول بھی معصوم ہے رسول بھی عصمت رکھتا ہے تو اولی الامر کے اندر بھی عصمت ہونی چاہیے ورنہ ایک طرف خدا اطاعت کا حکم دے رہا ہے اطاعت کی طرف بلا رہا ہے اور دوسری طرف اگر ممکن ہو کہ اولی الامر خطا کی طرف دعوت دے خطا کی طرف بلائے گناہ کی طرف بلائے تو یہاں پر قرآن کے اندر تضاد آ جائے گا ایک طرف خدا جو ہے وہ اولی الامر کی اطاعت کی طرف حکم دے رہا ہے اور اولی الامر جو ہے وہ شیطان کی اطاعت کی طرف کیا کر رہا ہے آپ کو بلا رہا ہے لہٰذا یہاں پر اس بات کیا گیا اس آیت سے کہ اس آیت میں اولی الامر کی عصمت بھی ثابت ہے اور ساتھ ساتھ وہ ساری خصوصیات جو رسول کے لیے ثابت ہیں وہی خصوصیات اولی الامر کے لیے ثابت ہیں کیونکہ اطاعت کا مرحلہ بھی وہی مرحلہ ہے ورنہ اگر اولی الامر کی خصوصیات جو ہیں وہ کم ہوتی رسالت کے رسول اکرم سے تو پھر اطاعت کا مرحلہ بھی تبدیل ہوتا پھر اطاعت کی کیفیت بھی وہ والی کیفیت نہ مانگی جاتی مومن لوگوں سے، مومن افراد سے. لہٰذا اولی الامر کے مصادیق کا تعین کرتے وقت سب سے اہم خصوصیت جو یہ ہمارے پاس ہے وہ عصمت کی خصوصیت ہے کہ اولی الامر کو معصوم ہونا چاہیے. اور اس کے علاوہ دوسری خصوصیات کہ خود رسول اکرم کی اس کے پاس جو ہے وہ تائید ہونی چاہیے، رسول اکرم کی جو ہے وہ اس کے پاس جو ہے وہ حکم ہونا چاہیے کہ میرے بعد اس کا میرا جانشین یہ شخص ہے اور اس کے آگے تسلسل اس کا آگے بڑھتا رہے گا. بہرحال تو اگر ہم آج کے زمانے میں دیکھیں اور ہم یہ دیکھیں کہ اولی الامر کی آیت کا تقاضا آج کے زمانے میں ہمارے لیے کیا ہے، تو سب سے پہلی بات تو یہ کہ اس قرآن اگر آیا ہے رہتی دنیا تک، اگر آیا ہے انسانیت کو اپنی ترقی کے آخری مراحل تک پہنچانے کے لیے، انسان کو سعادت کے آخری مراحل تک پہنچانے کے لیے اور انسان کی رہتی دنیا تک ضرورت کا نام قرآن ہے، تو یہ جو اطاعت رسول اور اولی الامر کا حکم ہے یہ بھی پھر دنیا کے قیام تک موجود. جب تک دنیا قائم ہے، جب تک دنیا باقی ہے، اس آیت کا پیغام بھی جب تک باقی ہے، کیونکہ قرآن کا پیغام آفاقی پیغام، کوئی وقتی پیغام یا کسی خاص شرائط کو دیکھ کر یا کسی خاص زمانے کی صورتحال کو دیکھ کر یہ اس آیت کے اندر پیغام نہیں دیا گیا. اس آیت کے اندر جو پیغام دیا گیا مطلق پیغام دیا گیا، جینرک جو ہے وہ آرڈر ہے کہ آپ نے ہر حالت میں اطاعت کرنی ہے اللہ کی، رسول کی اور اولی الامر. لہٰذا سب سے پہلا پیغام یہ کہ ہر زمانے میں اولی الامر کی اطاعت واجب ہے، ہر زمانے کا ایک اولی الامر. حتیٰ کہ ہم نے کل آپ کے سامنے بیان کیا خود رسول اپنے زمانے میں اولی الامر کا مصداق تھا. اب مومنین پر ہے کہ وہ یہ تلاش کرے کہ اولی الامر کون ہے. اس کے حوالے سے بھی قرآن نے جو ہے مختلف جگہ پر اشارے دی کہ جیسے کل اشارہ کیا کہ آیت تطہیر یا آئے انما ولیکم اللہ کی جو آئے ولایت، یا اسی طرح جو آئے جو ہے وہ مبدت ہے، اسی طرح جو ہے وہ آپ ڈھونڈتے رہے قرآن ان آیتوں سے بھرا پڑے، اسی طرح جو ہے وہ آئے جو نوتمکم انما نوتمکم لوجہ اللہ، کیا آیت کا نام میں بھول رہا ہوں اس آیت کا کہ جس کے اندر اہل بیت علیہ السلام نے یتیم اسیر اور مسکین کو جو ہے وہ کھانا کھلایا، جی سورہ دہر کی جو آیت ہے. تو یہ مختلف آیتیں اس بات پر ہمیں رہنمائی کر رہی ہیں کہ اس اولی الامر کا مصداق جو ہے وہ کون ہو سکتا ہے رسول گرامی کے بعد. سب سے پہلا پیغام یہ. دوسرا پیغام یہ کہ از اس زمانہ غیبت میں کہ جب معصوم خود حاضر نہیں ہے اور یہ آیت ہمیں اطاعت اولی الامر کی طرف بلا رہی ہے، تو اب اس زمانے میں کہ جب معصوم کی طرف ہمیں دسترسی نہیں ہے، تو ہم کس طرح اس آیت اولی الامر کی طرف جو ہے اس کے پیغام کو بجا لا سکتے ہیں یا اس کو اس پر عمل کر سکتے ہیں؟ تو معقول بات ہے، بہت ہی واضح سی بات ہے کہ جب بھی کسی سیٹ اپ کے اندر سے کوئی لیڈرشپ چلی جاتی ہے یا کچھ دن کے لیے موجود نہیں ہوتی یا کچھ عرصے کے لیے وہاں پر وہ حضور یا حاضر نہیں ہوتی، تو ہر سیٹ اپ کے اندر کچھ ایسی جو ہے وہ سسٹم بنایا جاتا ہے کہ جس کے تحت لیڈرشپ اگر نہ ہو تو اس کی ریپلیسمنٹ جو ہو وہ فوراً اس کی جگہ لے لے. اور جب ہم ایک دین کامل کی بات کر رہے ہیں، جب ہم ایک ایسے دین کی بات کر رہے ہیں کہ جس نے نعرہ لگایا کہ الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی، اور ہم نے دین کو کامل کر دیا اور نعمت کو تمام کر دیا، تو جب ایک ایسا دین ہے تو اس دین کے حوالے سے یہ تصور کرنا کہ لیڈرشپ چلی جائے اور اس نے پیچھے کوئی ایسا سسٹم ہمارے لیے آلٹرنیٹو سسٹم نہ دیا ہو کہ ہم اس میں شش و پنج میں پڑ جائیں کہ ہم کس طرح اس لیڈرشپ کی خالی جگہوں کو پر کریں، تو اس کا مطلب یہ کہ یہ دین پھر دین کامل نہیں ہے. یہ دین پر حرف آتا ہے، دین کے پیغام پر حرف آتا ہے، دین کے مفاد پر حرف آتا ہے اور دین لانے والے پر حرف آتا ہے کہ یہ دین لانے والا کس طرح کا دین ہے، کہ اس نے جو شریعت دی تابت دی، جو شریعت دی کہا کہ تا قیامت ہے، لیکن جب وہ اس دنیا سے پردہ فرما گیا تو اس کی امت پریشان ہو گئی، اس کی امت جو ہے اس سوال کو حل کرتی رہ گئی کہ اس لیڈرشپ، اس نمائندے کی جو ریپلیسمنٹ ہے، اس کا جانشین ہے، اس کا انتخاب کیسے ہوگا، یا اس کا جانشین کون ہوگا، اسی میں امت جو ہے وہ پڑ جائے، اور اس کے جواب نہ ملنے کی صورت میں وہ خود انتخاب کسی کو کر لے اپنے جیسے. تو یہ خود دین کامل کے اوپر سوال ہے، اعتراض آ جاتا ہے یہاں پر. لہٰذا اگر اسلام دین کامل ہے تو اس کا سسٹم بھی کامل ہونا چاہیے، اس کا لیڈر، اور کسی بھی دین کا اور کسی بھی تحریک کا، کسی بھی نہضت کا، کسی بھی انقلاب کا سب سے بنیادی ترین مسئلہ جو ہوتا ہے وہ اس کی لیڈرشپ کا مسئلہ ہوتا ہے. ایسا نہیں ہو سکتا کہ کوئی بھی سسٹم ہے وہ اپنے سارے مسائل پر تو توجہ دے دے، ساری شریعت کو کامل کر دے، لیکن جو اس کا اہم ترین مسئلہ ہے لیڈرشپ کا مسئلہ، اس پر وہ توجہ نہ دے. اور اگر کہا جائے کہ نہیں اس پر توجہ نہیں دی تو یہ صرف اس دین کے ساتھ مذاق ہے اور کچھ نہیں. اسی لیے خطبہ شخصیہ میں امیر المومنین نے جو بیان فرمایا، کہا کہ وہ لوگ جانتے تھے کہ میری حیثیت اس دین میں اس تیل کی مانند ہے کہ جس کے گرد جو ہے وہ پہیہ یا چرخہ جو ہے وہ گھومتا ہے. کہ امیر المومنین کا وہ جانتے تھے کہ ولایت کی اور لیڈرشپ کی جو مقام ہے اس دین میں اور اس اسٹرکچر میں، وہ یہ تھا کہ جس محور کے گرد پورا دین جو ہے وہ تشکیل دیا گیا، جس محور کے گرد سسٹم کو بنایا گیا، وہ محور کون تھا؟ وہ محور تھا ولایت، وہ محور تھی ولی، وہ محور تھا ولی کی شخصیت. لیکن اس دین کے ساتھ وہ کھلواڑ ہوا کہ دین کا تو ظاہر تھا وہ باقی رکھا گیا، لیکن جو دین کی حقیقت تھی، جو دین کی اصل تھی، جو دین کی بنیاد تھی، وہ کیا تھی؟ ولایت. ولایت سے جی دین کو جدا کر لیا گیا، اور اس طرح جدا کیا گیا کہ ولایت کی جگہ انسانی انتخاب کو، انسانی سلیکشن کو، انسانی الیکشن کو جو ہے وہ لا کر رکھ دیا گیا. حدیث میں آیا کہ امام سجاد علیہ السلام ایک صلوات پڑھتے تھے، کہ اسلام نے مومنین پر پانچ چیزیں جو ہیں وہ واجب کی: حج، زکوٰۃ، صوم، صلاۃ اور ولایت. یہ پانچ چیزیں جو ہیں مومنین کو ان کی طرف بلایا گیا. وما نودیا بشیئن کما نودیا بالولایا، انہیں یہ پانچ بنی الاسلام علی الخمس، اسلام کی بنیاد ان پانچ چیزوں پر ہے، یہ جو پانچ چیزیں ہیں. اور اس کے آگے ارشاد فرمایا کہ وما نودیا بشیئن کما نودیا بالولایا، ان پانچ چیزوں میں سے کسی چیز کی طرف بھی اس طرح نہیں بلایا گیا جس طرح ولایت کی طرف بلایا. کیوں؟ کیونکہ ولایت ان ساری چیزوں کی اساس، دین کا سٹرکچر پلر جو ہے وہ ان چیزوں پہ کھڑا ہے. اب یہ مسجد جو ہے اس کے کچھ ستون ہیں، اب اگر وہ ستون کمزور رہ جائیں تو آپ نماز آیا اس میں ادا کر سکتے ہیں؟ آپ نماز بھی ادا نہیں کر سکتے. کیوں؟ کیونکہ کبھی بھی چھت جو ہے وہ گر سکتی. آپ اس میں اعتکاف بھی نہیں کر سکتے. کیوں؟ کیونکہ ہمیشہ خطرہ اس بات کا ہے کہ چھت گر جائے گی، کیونکہ دین کی ستون جو ہے وہ مضبوط نہیں ہے. یا اس مسجد کے اندر کوئی بھی ایکٹیویٹی جو ہے وہ اپنی اس صورتحال میں انجام نہیں پائی جا سکتی. کیوں؟ کیونکہ دین کے جو ستون ہیں، یہ جو پلرز ہیں، وہ جو ہے ان کے اندر استقامت نہیں ہے کہ وہ مختلف ایکٹیویٹیز. لہٰذا دین کی بھی جو ساری ایکٹیویٹیز ہیں ان کے جو ستون ہیں وہ ولایت. لہٰذا دین کو ولایت سے جدا کر لیا گیا اور اولی الامر کو انسانی انتخاب کے منزل پر لا کر کھڑا کر دیا گیا، اور کہا گیا کہ یہ جو اولی الامر ہے یہ وہ لوگ ہیں جس کو اسلامی معاشرہ جو ہے وہ آپس کی انتخابات کے ذریعے جو ہے منتخب کرے گا، یا نہیں آپس کے جنگ و جدال میں جو غالب آ جائے گا وہ جو حکومت سنبھال لے گا وہ اولی الامر بن جائے گا، اور اس کی اطاعت کیا ہو جائے گی؟ واجب ہو جائے گی. اب چاہے وہ شرابی ہو, چاہے وہ زانی ہو, چاہے وہ فسق و فجور کرنے والا ہو, لیکن وہ اولی الامر کا مصداق قرار پائے گا اور اس آیت کا مصداق قرار پائے گا کہ خدا نے اس کی اطاعت کیا کر دی ہے, واجب کر دی ہے, نعوذ باللہ. چاہے وہ یزید ہو, چاہے وہ حجاج بن یوسف ہو, چاہے وہ کوئی بھی ہو, چاہے آج کے موجودہ حکمران ہو. لہٰذا آئے اولی الامر ہمیں بلا رہی ہے حقیقی اسلام کی طرف آج کے دور میں, اور آج کے دور میں جو حقیقی اولی الامر کے مصداق ہیں وہ پردہ غیبت میں ہے, لیکن اس کی طرف بھی اس آج کی جو قرآن کی آیت ہے اس کی طرف ہمیں بلا رہی ہے کہ اے مومنین ڈھونڈو, اے مسلمانوں ڈھونڈو کہ کون ہے تمہارا اولی الامر آج کے دور میں. اور ہمیں کہ جو ہم دین تشیع کے پیروکار ہیں, کہ جو ہم کہ ہم 12 ہستیوں کو جو اولی الامر کا مصداق مانتے ہیں, اور ہمارا جو 12واں اولی الامر ہے وہ پردہ غیبت میں چلا گیا, ان کی صحت و سلامتی کے لیے صلوات پڑھیں محمد والے. اور پردہ غیبت میں چلا گیا, اور مثال دی گئی کہ پردہ غیبت میں امام کی مثال بالکل اس سورج کی ہے کہ جو بادلوں کے پیچھے سے بھی اپنی نور اور اپنی روشنی کو انسانیت تک کیا ہے پہنچاتا ہے. لہٰذا امام کا پردے غیبت میں چلے جانا اس طرح نہیں ہے کہ بالکل ہی دنیا جو ہے اس کے فیض سے محروم ہو گئی, بلکہ امام کا فیض ہی ہے کہ جو دنیا قائم ہے اور دنیا کے امور جو ہے اس طرح انجام پا رہے ہیں, لیکن یہ جو حجابات ہیں یہ ہماری معرفت کے کم کے ہونے کے حجابات ہیں, یہ حجابات ہم نے خود جو ہے اپنے لیے بنا لیے, ورنہ امام کا فیض پہنچ رہا ہے اس دنیا تک. اب ہم نے جو اپنے نقائص کو دور کرنا ہے اور ہم نے دسترسی حاصل کرنی ہے زمانے کے اولی الامر تک, وہ ہم کس طرح حاصل کریں گے؟ وہ ہم اس طرح حاصل کریں گے کہ جو امام نے ہمیں سیٹ اپ دیا, امام جب غیبت میں جانے لگے تو انہوں نے ایک سیٹ اپ دے کر گئے, اور وہ سیٹ اپ کون سا دے کے گئے؟ وہ سیٹ اپ دے کے گئے مرجعیت کا سیٹ اپ, انہوں نے کہا نیابت کا سیٹ اپ کہ میرے بعد مجھ تک پہنچنے کا وسیلہ میرے نائبین, اور ان کی حجت جو ہے وہ تم پر اس طرح حجت ہے جس طرح ہم تم پر حجت ہیں. کہ امامت جو تھی وہ زمانے کے شرائط کی وجہ سے, زمانے کے حالات کی وجہ سے وہ تبدیل کر دی گئی کس میں؟ نیابت. اور پھر 4 نائبین خاص کا سلسلہ جو ہے وہ اس کا آغاز ہوا, اور اس زمانے کا ہم نے نام رکھا غیبت صغرا. غیبت صغرا کیوں کہا گیا؟ کیونکہ اس دور میں امام تک دسترسی مومنین کو حاصل تھی. کس طرح؟ کہ امام ان کے خطوں کا جواب اپنے نمائندوں کے ذریعے دیا کرتے تھے, اور پھر 4th نمائندے کے بعد مرحلہ آیا غیبت کبرا کا, اور یہاں پر امام نے مومنین کو کیا ہدایت دی؟ کہ مومنین کو ایک عمومی ہدایت دی گئی کہ ہم نے اپنی نیابت خاص کا دروازہ اب ہم بند کر رہے ہیں, اب ہماری نیابت عام کا زمانہ کیا ہو رہا ہے؟ شروع ہو رہا ہے. اور خصوصیات بیان کر دی گئی, اور جو معمولاً جو روایت توزیع المسائل کے پہلے صفحوں پر لکھی ہوتی ہے کہ 5-6 خصوصیات جو انہوں نے فقہا کی بیان کی کہ اگر یہ صفات کسی کے اندر پائی جائیں گی تو وہ فقیہ ہوگا جو ہماری طرف سے تم پر حجت. اب انہوں نے نیابت خاص کا جو زمانہ تھا اس کو تبدیل کر دیا نیابت عام میں, یعنی امامت یہ جو تشیع کی ولایت کی اسٹریٹجی ہے یہ پہلے امامت سے کنورٹ ہوئی نیابت میں, اور نیابت سے پھر یہ کنورٹ ہو گئی مرجعیت. یہ مختلف صورتحال کیوں تبدیل کر رہی تھی؟ یہ جو ولایت کی اسٹریٹجی تھی اس کی وجہ تھی زمانے کی صورتحال, زمانے کی شرائط. اب زمانے کی وہ شرائط نہیں تھی کہ امامت جو ہے اسی طرح حاضر رہ کر زمانے میں اپنی سروسز کیا کرے انجام دے سکے, لہٰذا انہوں نے نیابت کے سسٹم کو انٹروڈیوس کروایا. پھر زمانے کے اندر وہ صورتحال باقی نہیں بچی کہ نیابت نائبین جو ہے اس طرح کنٹینیو کر سکے ان کا سلسلہ, تو نیابت کو نیابت عام کے اندر تبدیل کر دیا گیا. اب نیابت عام میں جب نیابت تبدیل ہو گئی تو ہر خطے کے لوگ, ہر علاقے کے لوگ انہوں نے اپنے اطراف میں جو شیعہ کمیونٹیز تھیں وہ یہ دیکھتی تھی کہ ہمارے علاقے میں کون سا ایسا عالم دین ہے کہ جو امام کی بتائی ہوئی خصوصیات پر پورا اترتا ہے. تو وہ اس زمان اس علاقے کے اس خطے کے لوگ اپنا ایک رہنما بنا لیتے تھے جس کا نام وہ نائب رکھتے تھے یا مرجع رکھتے تھے یا نائب امام کہتے تھے اسے, اور اس کے حکم کی پیروی کرتے تھے. لہذا تشیع جو تھی کیونکہ اس زمانے میں مظلوم تھی, چھوٹے چھوٹے پاکٹس میں ڈیوائڈیڈ تھی اور آپس میں اتنا کوئی رابطہ بھی نہیں تھا, لہذا انہوں نے ہر خطے نے ہر پاکٹ نے اپنا ایک نمائندہ چن کر اس کو نائب امام کے عنوان سے جو ہے وہ منتخب کر لیا. اور پھر واقعات ہیں کہ یہ جو شخصیات تھیں, یہ جو ہستیاں تھیں, یہ تقویٰ کے اس مرحلے پر ہوتی تھی کہ امام جو تھے اپنی خصوصی ہدایات جو ہے وہ ان تک پہنچاتے رہتے تھے, کہ جب یہ بھی خطرہ محسوس ہوا دین کو یا دین پر کوئی ایسی موقع آیا کہ جس پر امام کی خاص نصرت کی ضرورت ہوئی, تو امام نے ان شخصیات کے ذریعے مومنین کی خصوصی نصرت جو ہے وہ انجام دی. اسی طرح یہ سلسلہ چلتا گیا اور جو دنیا کے حالات تھے وہ تبدیل ہوتے رہے. تشیع انہی پاکٹس کے ذریعے انہی علماء کی رہنمائی میں آہستہ آہستہ ترقی کرتی گئی, ایکسپینڈ ہوتی گئی, یہاں تک کہ تشیع ایک خاص خطے کے اندر پوری طرح جو ہے وہ جلوہ افروز ہو گیا. ایک صفوی حکومت آئی, صفوی حکومت نے تشیع کو اپنا آفیشیل مذہب جو ہے وہ بنایا علامہ ہلی کی خاص زحمتوں کے نتیجے میں, اور دیکھا کہ پوری جو صفوی ڈائنیسٹی تھی اس نے مذہب تشیع کو اپنا لیا اور اس کے فروغ میں بھی انہوں نے کافی کردار ادا کیا. یہاں تک کہ فاطمیہ ڈائنیسٹی جو ہے وہ مصر کے اندر بنی اور ان کا مذہب بھی جو ہے وہ فاطمی مذہب تھا, لیکن تشیع کی ایک شاخ تھی, اس سے بھی تشیع کے جو عقائد تھے اور جو مفاہیم تھے وہ کافی پھیلنا شروع ہوئے اور تشیع دنیا کے اندر متعارف ہونا شروع ہو گیا. اب ضرورت اس بات کی پہنچی کہ یہ اب تشیع چھوٹی چھوٹی پاکٹس میں نہیں رہ گئی, اب تشیع جو ہے باقاعدہ ایک ایسا مذہب, ایک ایسا مکتب فکر بن چکا ہے جو ایک عالمی سطح پر آہستہ آہستہ دنیا کے افق پر جو ہے وہ پھیل رہا ہے, اور آپس میں ان کی بہت اچھی نیٹ ورکنگ جو ہے وہ پاکٹس کی قائم ہو چکی ہے. لہٰذا جو چھوٹے چھوٹے پاکٹس تھے وہ تبدیل ہو گئے ایک بڑی نیٹ ورکنگ میں, اور اب یہاں پر جو سسٹم آ گیا وہ زعامت کا سسٹم آ گیا. جو چھوٹے چھوٹے پاکٹس میں جو نائبین تھے ان کی جگہ جو حوزہ علمیہ نجف تھا اس کا جو زعیم ہوتا تھا, اس کا جو ہیڈ ہوتا تھا, اس نے جگہ لے لی زعامت کی. اس کو کہا گیا مرجع اعلیٰ, کہ اب کہا گیا کہ تشیع کے جو پہلے چھوٹے چھوٹے پاکٹس تھے کہ ہر پاکٹس کا آپس میں کوئی رابطہ نہیں ہوتا تھا, تو ہر پاکٹ اپنا ایک نائب بنا لیتا تھا, لیکن اس زمانے میں جب زمانہ ترقی کر گئے, تشیع ترقی کر گئی, اب سارے پاکٹس جو ہیں آپس میں رابطے میں آ گئے اور دنیا کی شرائط جو ہے تبدیل ہو گئی, اور اب جو ہے انہوں نے کہا کہ اب ہم جو ہے نا مرجع اعلیٰ کو فالو کریں گے, کہ جو حوزہ علم نجف کا جو عظیم ترین فاضل ترین عالم دین ہوگا وہ زعیم ہوگا, اور ملت تشیع جو ہے وہ اس کے فتاوی پر اور اس کے احکامات پر جو ہے وہ عمل کرے گی. اب حوزہ علم نجف ہمارے پاس جو ہے وہ آیا, اس کے بعد حوزہ علم قوم, اس کے بعد حوزہ علم اصفہان مشہد, اسی طرح حوزہ علم ہندوستان موجود تھا. تو یہاں پر مختلف تین چار قسم کے حوزہ علمیہ ہمارے پاس موجود ہو گئے, کہ حوزہ علم کا نجف جو تھا وہ سارے عرب کنٹریز اور اس طرح کے علاقوں کو دیکھتا تھا, حوزہ علم ہندوستان جو تھا وہ سارے بر صغیر کو دیکھتا تھا. پہلے حوزہ علم ہندوستان کی وجہ سے بر صغیر میں تقلید بھی جو تھی وہ لوکل علماء کی ہوتی تھی, بڑے بڑے علماء ہمارے ہندوستانی اور بر صغیر کی تاریخ میں گزرے کہ جن کی علم کی فضیلت کی گواہی خود حوزہ علم نجف نے بھی جو ہے وہ دی. لہٰذا اسی طرح ایران کے اندر حوزہ علم قم نے ایک جگہ بنائی, حوزہ علم ہلہ نے, معذرت ہلہ کہہ رہا ہوں, حوزہ علم مشہد نے اور اصفہان نے ایک جگہ بنائی, اور بڑے بڑے علماء شیخ بہائی جیسے, اسی طرح شیخ طوسی جیسے علماء جو ہے وہ ہمارے سامنے آئے کہ جنہوں نے تاریخ رقم کی. تو آہستہ آہستہ جب یہ دور بھی گزرتا چلا گیا اور دنیا جو تھی وہ گلوبل ویلیج کی صورتحال اختیار کر گئی, پچھلے کچھ سالوں سے جو نیو ورلڈ آرڈر لایا گیا اور دنیا جو تھی दुश्मन इस्तेबारी ताकतें दुनिया को एक छतरी के अंदर लाने की कोशिशें कर रही थी। उससे पहले जो थी वो रशिया, वो दुनिया की पावर थी, उसके बाद जो था वो यूएस ने उसकी जगह ले ली और न्यू वर्ल्ड ऑर्डर की बातें होना शुरू हो गई। तो ये सियासी तब्दीलियां जैसे जैसे आती रहीं, उससे पहले जो ब्रिटिश अम्पायर था पूरी दुनिया में उसकी हुकुमरानी चलती थी इस्तेमार के तौर से, या पुर्तगाली अम्पायर था, पोर्टुगल अम्पायर था, इस तरह ज़रूरत ये पेश आती रही कि तशय्यु भी दुश्मन जिस तरह अपनी जो है साजिशों को दुनिया के अंदर क्या बढ़ा रहा है। अब इस्लाम को भी जाहिर सी बात है रोज़ बरोज चैलेंजेस में क्या हो रहा है, इजाफा हो रहा है, लिहाजा इस्लामी कुव्वतों को एक मुत्तहिदा महाज की ज़रूरत पड़ी। क्यों? क्योंकि दुश्मन के चैलेंजेस में इजाफा होता जा रहा था। हर दौर के चैलेंजेस, हर दौर के जो मुश्किलात थी उस दौर के मुताबिक, लिहाजा जब ये ज़रूरत पड़ी कि दुनिया के अंदर एक ऐसा निज़ाम लाने की कोशिश की जा रही है कि जो एक छतरी के जेल में हो और दुश्मन के पास उस निज़ाम की क्या हो, क़यादत हो, तो यहाँ पर इमाम खुमैनी अलैहि रहमा ने इस ज़रूरत को महसूस किया कि जो हमारी मरजियत का जो निज़ाम है, कि जो मुख्तलिफ मरजियतें हमारे पास मौजूद थी, उनको हमें ज़रूरत है कि हम उसको भी एक छतरी के अंदर लेकर आए, वरना हम दुश्मन की साजिशों का मुकाबला नहीं कर सकेंगे। दुश्मन फिर डिवाइड एंड रूल के ज़रिए हमें जो है वो तकसीम करके और डिवाइड करके और शिकस्त दे देगा। यहाँ पर इमाम खुमैनी अलैहि रहमा ने फिर मरजियत को ट्रांसफ़र किया विलायत फ़कीह के अंदर। ये सारी जो हमने आपको शक्लें बताई कि इमामत के बाद नयाबत, नयाबत के बाद जो है वो ज़ामत, ज़ामत के बाद मरजियत और मरजियत के बाद विलायत फ़कीह, ये सारी विलायत फ़कीह की मुख्तलिफ शक्लें थी कि जो हर ज़माने की ख़ास शराइत के मुताबिक, चैलेंजेस के मुताबिक मुख्तलिफ शक्लों में हमारे सामने आई। अब पुराने दौर में ये जो मरजियत थी इसको विलायत फ़कीह नहीं कहा जाता था, लेकिन दर हकीकत इस मरजियत की जो बुनियाद थी जिन रिवायात के ऊपर, जिन अकवाल के ऊपर, उनके अंदर जो अल्फाज थे वो विलायत फ़कीह के ही थे। और मरजियत जिस अथॉरिटी के साथ ऑपरेट करती थी, फतवा देती थी लोगों के अमवाल में, लोगों की चीज़ों के अंदर जो तसरुफ करती थी, जो तसरुफ कर रखने का हक रखती थी, वो भी विलायत फ़कीह की वजह से ही था। और बस फ़र्क ये था कि पुराने ज़माने में चैलेंजेस इस तरह के नहीं थे कि खुद मरजा जो है वो अपने घर से बाहर आके लोगों की रहनुमाई करे। पहले ज़माने में लोग मरजा के पास जाते थे फतवा लेने, जो ज़रूरत पड़ती थी मरजा के पास जाते थे, सवाल पूछते थे, अपना फतवा लेकर वापस आ जाते थे। लेकिन दुश्मन के चैलेंजेस कुछ इस तरह पेश आए कि दुश्मन ने अपने सारे सकाफती एजेंडे को, अपने सारे माशी एजेंडे को, अपने सारे अकीदती एजेंडे को लोगों के घरों तक पहुँचाना शुरू कर दिया। जैसे कि आपने सुना होगा ईरान के अंदर तंबाकू तहरीक आ गई और उलमा ने किस तरह उसका जो है वो मुकाबला किया आगे आकर, मुहाज पर आकर। इसी तरह जो ऑटोमन एम्पायर के ख़िलाफ़ जो जंग की गई उसके अंदर भी उलमाए तशय्यु ने, बाकायदा हौज़े इल्मे नजफ ने किस तरह मुसल्लेहाना जिहाद का फतवा दिया, और हमारे उलमा ने, बड़े बड़े मुश्तहिदी ने करान में जाके मुहाज पर जाके ब्रिटिश एम्पायर से जो है वो इस्तेकबारी ताकतों से, पुर्तगाल अम्पायर से और ब्रिटिश अम्पायर से जंग की। तो यहाँ पर ज़रूरत इस बात की थी मरजियत जो थी वो माशरे के अंदर आकर एक एक्टिव रोल प्ले करे, क्योंकि अगर वही रिवायती रोल प्ले करती रहे कि नौजवान आए, लोग आए, उनके दर पर आके सवाल करें, तो फिर इससे जो है वो माशरे की ज़रूरत पूरी होने वाली नहीं है, क्योंकि दुश्मन जो है नौजवानों को उनके घरों से आके हाईजैक कर रहे हैं, उनके स्कूल तालीमी निज़ाम को तब्दील कर दिया गया या सकाफती निज़ाम को तब्दील। तो दुश्मन जो है वो मैदान में आके, सड़कों पर आके, चौराहों पर आके, तालीमी इंस्टीट्यूशंस पे आके नौजवानों को क्या कर रहा था, तब्दील कर रहा था। अब वो मौका नहीं था कि उलमा इंतज़ार करते कि कोई नौजवान आएगा हमसे आके सवाल करेगा तो हम उसकी रहनुमाई करेंगे। लिहाजा सियासी सूरत हाल को देख के और दुनिया की मौजूदा सूरत हाल को देखिए इमाम खुमैनी अलैहि रहमा ने इस ज़रूरत का एहसास किया कि हमें विलायत फ़कीह के उस कॉन्सेप्ट को कि जो मासूम ने हमें दिया था और तशय्यु अब तक مختلف چیلنجز کی وجہ سے، مختلف مشکلات کی وجہ سے، اپنی شاید کمزوریوں کی وجہ سے اس کانسیپٹ کو پوری طرح سامنے نہیں لا سکی تھی۔ آج ہم اس دنیا کی ان چیلنجز کو مقابلہ کرنے کے لیے ہمارے لیے ضروری ہے کہ ہم ولایت فقیہ کے اس کمپلیٹ کانسیپٹ کو دنیا کے سامنے لے کر آئیں۔ لہٰذا انہوں نے کانسیپٹ دیا ولایت فقیہ کا۔ اب یہ جو آیا اولی الامر تھی، اس نے اپنے مختلف سٹیجز طے کر کر اپنے آپ کو اس زمانے کے اندر ہمارے مکتب فکر میں ولایت فقیہ کے تحت جو ہے اپنے آپ کو متعارف کروایا۔ ہم نے کہا کہ آئے اولی الامر کے تحت صرف معصومین کی جو ہے اطاعت ہو سکتی ہے، لیکن یہ جو غیر معصومین کی اطاعت ہے وہ کس طرح آئے اولی الامر کے اندر آ سکتی ہے؟ ڈائریکٹلی تو نہیں آ سکتی، کیونکہ اولی الامر کی خصوصیات میں سے ایک خصوصیات معصوم ہونا ہے۔ لیکن اگر معصوم کسی کی اطاعت کا حکم دے دے تو اس کی اطاعت بھی جو ہے درحقیقت اولی الامر کی اطاعت۔ اس طرح سے نائبین کی، نائبین امام کی، اسی طرح سے مرجعیت کی، اسی طرح سے ولی فقیہ کی اطاعت بھی جو ہے انڈائریکٹلی جو ہے آئے اولی الامر کے تحت آ جاتی ہے، اور ان کی اطاعت بھی درحقیقت اولی الامر کی اطاعت مانی جاتی ہے۔ لہٰذا آج کے دور میں اولی الامر کی اطاعت مصداق جو ہے وہ سسٹم ہے ہمارے پاس، کہ جو معصومین نے اپنے زمانے میں ایک سسٹم دیا تھا لوگوں کو، لیکن وہ خلفاء کے جور کی وجہ سے یا اسی طرح جو مخالف اسٹرکچرس تھے ان کے چیلنجز کی وجہ سے، مختلف مشکلات کی وجہ سے، تقیے کی وجہ سے، تشیع جو تھی وہ اس طرح اس کو اظہار نہیں کر سکی تھی۔ یہاں پر امام خمینی نے جب دیکھا کہ ایران کے اندر 1000 سالہ تاریخ تھی، جیسے میں نے کہا صفوی حکومت نے تشیع، مذہب تشیع کو رسمی آفیشیل طور سے اپنا مذہب مان لیا تھا، تو ایران کے اندر 1000 سالہ تاریخ تھی علماء تشیع کی، تشیع مدارس کی، تشیع کی تبلیغ کی، تشیع کی تعلیمات کی۔ تو امام خمینی نے اس زمینے کو آمادہ دیکھا کہ ہم ایران کے اندر، وہ ہمارے اندر زمینہ فراہم ہے کہ ہم اس عالمی استکباری محاذ نے جو ہمارے خلاف چیلنجز جو ہیں ہمارے خلاف برپا کر دیے ہیں، ہم اس کا مقابلہ کرنے کے لیے ولایت فقیہ کے کمپلیٹ چہرے کو، کمپلیٹ سیٹ اپ کو ایران کے اندر ہم لانچ کر سکتے ہیں۔ لہٰذا جو کہا گیا تھنک گلوبلی ایکٹ لوکلی، امام خمینی نے اس فارمولے پر عمل کرتے ہوئے ولایت فقیہ کے عالمی نظام کو ایران کے اندر کیا کیا، کم از کم انہوں نے اپلائی کیا اور ایگزیکیوٹ کیا، اور ہمارے سامنے ولایت فقیہ کے سسٹم کا ایک نمونہ کریٹ کیا، اور کہا کہ یہ نظام ولایت فقیہ عالمی نظام ہے، لیکن کیونکہ موجودہ صورتحال میں ہمارے پاس زمینہ صرف ایران کے اندر آمادہ ہے کہ ہم اس نظام کو اس کے اندر لا سکتے ہیں، لیکن یہ نظام علاقائی نظام نہیں ہے، یہ نظام عالمی نظام، جس طرح امیر المومنین کے پاس اپنے زمانے میں کوفے کی حکومت تھی، شام کی حکومت نہیں تھی، لیکن شام والوں پر بھی واجب تھا کہ وہ امیر المومنین کی اطاعت کریں، امیر المومنین کا حکم مانیں۔ ایسا نہیں تھا کہ اگر وہ امیر شام کی حکومت کے اندر زندگی گزار رہے تھے تو ان پر امیر المومنین کی اطاعت کرنا واجب نہیں تھی، نہ ان پر بھی واجب تھی۔ لہٰذا یہ نظام ولایت فقیہ جو امام زمانہ کی نیابت کا نظام ہے، یہ ایک عالمی نظام ہے، سب پر اس کی اطاعت واجب ہے، لیکن موجودہ صورتحال میں جو زمینہ آمادہ ہے وہ صرف اس خطے میں ہے، کسی اور خطے میں اس کا زمینہ آمادہ نہیں ہے۔ اب آہستہ آہستہ آمادہ ہو رہا ہے، مقاومتی محاذ جس طرح لبنان میں، جس طرح عراق میں، جس طرح یمن میں، جس طرح سیریا میں اپنے کامیابی کے جو ہے وہ جوہر دکھا رہے ہیں، آہستہ آہستہ اس نظام کے ایکسپینشن کے ہمارے پاس جو ہے وہ وسائل مہیا ہو رہے ہیں آہستہ آہستہ۔ لیکن یہ جو اگر کسی خاص علاقے میں ہے تو اس کا مطلب یہ نہیں ہے کہ یہ نظام اس خاص علاقے کے اندر لمیٹڈ ہے، نہیں، اس کا پیغام آفاقی ہے، اس کے سسٹم جو ہے وہ عالمی ہے، اس کے لیڈر کا جو حکم ہوگا وہ عالمی حکم ہوگا، اور اس کے لیڈر کی جو پالیسیز ہوں گی وہ بھی عالمی ہوں گی، اور اس کی اس نظام کی اطاعت بھی جو ہوگی وہ اولی الامر کی اطاعت ہوگی۔ لہٰذا امامت نے جو ہمیں سسٹم دیا تھا، امامت نے جو ہمیں گورنمنٹ سسٹم دیا تھا، امامت نے جو ہمیں سوشل سسٹم دیا تھا، امامت نے جو ہمیں معاشی سسٹم دیا تھا، امامت نے جو ہمیں ثقافتی کلچرل سسٹم دیا تھا، اس کو نفاذ کرنے کے لیے ہمیں ایک حکومت کی ضرورت ہے، ورنہ کسی کوئی بھی حکومت آپ کو اجازت نہیں دے گی کہ آپ اس کے سسٹم میں آ کے اپنا سسٹم کا اجرا کریں، یہ بالکل نہیں ہو سکتا۔ لہٰذا امام خمینی نے ولایت فقیہ کی گورنمنٹ قائم کی، سسٹم قائم کیا، اور اس کو کہا کہ یہ ہمارا سسٹم جو ہے امام زمانہ علیہ الصلوۃ والسلام ایک سلوات کے ظہور کی آمادگی کے لیے ایک سسٹم ہے، اس سسٹم کے ذریعے ہم اپنے وسائل کو اپنے لیے استعمال کریں گے۔ جو استکباری نظام ہے اس کا نعرہ کیا ہے کہ وسائل لوگوں کے، نظام ہمارا، مفاد ہمارا، وسائل افریقہ کے مظلوموں کے، اور ان کے وسائل چھین کر ہم لوٹیں گے، ہم کھائیں گے، ہم اپنے اوپر خرچ کریں گے، اور افریقہ کا بھوکا جو ہے وہ بھوک سے مر جائے گا۔ اسی طرح ہم دنیا کی مال و دولت لوٹیں گے، ان کے وسائل پر قبضہ کر لیں گے، اور انہی کو آ کے ان کے وسائل مہنگے داموں بیچیں گے۔ ہمارے سامنے مثالیں واضح ہیں، آج آپ کو خالص دودھ اگر اس شہر میں چاہیے تو آپ کو نہیں ملے گا، آپ کو دودھ کہاں سے بائے کرنا پڑے گا، آپ کو انٹرنیشنل برانڈ کی فیکٹریز سے پیدا شدہ پروڈیوس شدہ دودھ اپنی ہی مارکیٹ سے آپ کو بائے کرنا پڑے گا۔ اور آپ یہ دیکھ کر لیں گے کہ آیا یہ یونیلیور برانڈ جو انٹرنیشنل برانڈ ہے کسی خاص ملک کا، اس برانڈ کی مہر اس دودھ پر لگی ہوئی ہے یا نہیں لگی ہوئی۔ استکباری محاذ نے، استکباری کلچر نے، استکباری سسٹم نے ہمیں اس چیز کا محتاج کر دیا کہ ہم اپنا دودھ بھی خود اپنی مرضی سے بائے، خالص بائے نہیں کر سکتے۔ ہم میں سے اگر کسی کو یہ خالص دودھ مل بھی جائے تو ہم اسے پی بھی نہیں سکتے، کیوں؟ کیونکہ کئی دن ہمارا پیٹ خراب رہے گا کہ ہم اسے جو ہے وہ برداشت بھی نہیں کر سکتے۔ ہمیں اس طرح جو ہے وہ ایڈٹ کر دیا گیا ہے غیر خالص جو ہے وہ غذاؤں کے حوالے سے۔ تو یہ تو صرف غذا میں ہمارے ساتھ، غذائی چیزوں میں، اور چیزوں کے حوالے سے تو ہم سوچ ہی نہیں رہے کہ کلچر میں ہمارے ساتھ کیا ہوا، یا بینکنگ سسٹم میں ہمارے ساتھ کیا ہوا، یا معاشی سسٹم میں ہمارے ساتھ استکباری محاذ نے کیا کھیل کھیلا۔ تو امام خمینی علیہ الرحمہ نے ہمیں بیدار کیا کہ وہ سسٹم جو امامت ہمیں دے کے گئی تھی، وہ معاشی سسٹم، وہ ثقافتی ویلیوز، وہ دینی ویلیوز، وہ ہماری علمی جو میراث تھی، اگر ہم اس سسٹم کو کھڑا نہیں کریں گے تو ہم نہ امام زمانہ کے ظہور کے لیے جو ہے وہ زمینہ فراہم کر سکتے، بلکہ ہم اپنے آپ کو کھو دیں گے، ہم اپنے مذہب کو کھو دیں گے۔ لہٰذا آئے اولی الامر کی ہی تسلسل میں، اولی الامر کی اطاعت کے فروغ کی تسلسل میں امام خمینی علیہ الرحمہ نے ولایت فقیہ کے سسٹم کو متعارف کروایا کہ ہمارے اپنے وسائل، ہماری اپنی آئیڈیولوجی، ہماری اپنی میراث، ہمارا اپنا معاشی سسٹم، ہمارا اپنا کلچرل سسٹم، ہمارا اپنا آئیڈیولوجیکل سسٹم، ہمارا اپنا تعلیمی نظام۔ ابھی کچھ دنوں پہلے کسی یونیورسٹی کے اندر کسی سلسلہ دروس کے حوالے سے جانے کا اتفاق ہوا، تو وہاں پر اسٹوڈنٹس بتا رہے تھے کہ نوبت یہاں تک پہنچی ہے کہ اگر ٹیچر نے کوئی پروجیکٹ دینا ہے، کیونکہ معمولاً پروجیکٹس ہی آتے ہیں یونیورسٹیز کے اندر، کورسز کے اندر، اور پروجیکٹس بھی جو ہے وہ بائی گروپس دیے جاتے ہیں، کلاسز کے اندر گروپس بنائے جاتے ہیں، تین تین، چار چار، پانچ پانچ۔ تو ابھی نوبت یہاں تک پہنچ چکی ہے کہ کوئی بھی ٹیچر جو ہے ایک ایسا گروپ ایکسیپٹ نہیں کرتا کہ جس کے اندر کم از کم دو لڑکیاں نہ ہوں، مکس گروپ ہونا چاہیے۔ شرائط ہی رکھ دی گئی ہیں کہ اسٹوڈنٹس اگر کوئی پروجیکٹ کرنا چاہ رہے ہیں تو ضروری ہے کہ وہ اس پروجیکٹ کے اندر بھی، گروپ کے اندر بھی لڑکے اور لڑکی کی تناسب کیا ہو، برابر کی ہو، یا کم از کم 60 یا 60-40 ہو۔ کیوں؟ کیونکہ مغرب نے جو تعلیمی نظام تھوپا ہے ہمارے اوپر، اور جو جس کو 20 UNO کا 20-30 ڈاکیومنٹ جس کا نام دیا گیا ہے،
اور سارے اپنے جو مزدور ممالک ہیں، ماتحت پٹھو ممالک ہیں، ان پر لازم کر دیا گیا کہ 2030 تک آپ نے اس کو نافذ کرنا ہے، کہ جس کے اندر سب سے بڑا نعرہ جو ہے وہ جینڈر ایکویلٹی کا ہے، کہ تھوڑی سی بات بڑھ جائے گی، لیکن جیسے آج کل پی ایس ایل آپ کے ابھی ختم ہوا ہے، پاکستان سپر لیگ جس کو کہا جاتا ہے، اس کے اندر اس دفعہ جو ایک بہت ہی بڑی سازش کی گئی کہ ایک خاص ٹیم کو مجبور کیا گیا کہ اس کے اندر خواتین کوچز لائی جائیں، کوچز بھی اسپورٹس کرکٹ ہے اور خواتین کوچز کے، جس ملک کے اندر کرکٹ کا اتنا رچ کلچر ہے، جس ملک کے اندر کرکٹ کے اتنے بڑے بڑے کھلاڑی ہیں، اتنے بڑے بڑے ماہر کوچز پائے جاتے ہیں، اس کو مجبور کیا جا رہا ہے کہ ایک خاص ملک سے دو تین خواتین کوچز جو ہے لا کر امپورٹ کروائی جائیں، کیوں؟ تاکہ یہ ویلیوز جو ہیں آپ کے معاشرے کے اندر اس کے ذریعے پھیلائے جائیں، فروغ نامحسوس طور سے پینیٹریٹ کی جائے، کیونکہ انہیں پتہ ہے کرکٹ کے ذریعے بہت سارا پینیٹریشن معاشرے کے اندر پایا جاتا ہے، گلی گلی گھر گھر میں کرکٹ دیکھی جاتی ہے، فالو کی جاتی ہے، تو اس کے ذریعے اپنے کلچر کو، اپنے کلچرل ویلیوز کو، اپنے آئیڈیالوجی کو کیا کیا جائے، پینیٹریٹ کیا جائے، یہ سب کیا وجہ ہے، یہ سب اس عالمی استکباری نظام کے تحت ہے کہ جو یو این کے ذریعے یا مختلف یو ایس ایڈ کے ذریعے یا یونیسکو کے ذریعے ہمارے معاشروں پر کیا ہے تھوپا جا رہا ہے۔ تو لہٰذا اب ہمارے پاس دو راستے ہیں، یا تو ہم ہاتھ بند کر کے بیٹھے رہیں اور جو ہو رہا ہے ہمارے ساتھ ہو جائے، یا ہم اپنے بلبوتے پر کھڑے ہوں، اپنے میراث پر کھڑے ہوں، اور اپنے جو ہمارے پاس رچ کلچر پایا جاتا ہے، جو رچ ٹریڈیشنز پائی جاتی ہیں، جو ہمارے پاس علمی ورثہ پایا جاتا ہے، جو مختلف اسکول آف تھاٹس کے مقابلے میں ہمارے پاس جو اپنا اسکول آف تھاٹ پایا جاتا ہے، جو ہمارے پاس پورا کوڈ آف کنڈکٹ پایا جاتا ہے، جو اہل بیت علیہم السلام کی طرف سے ہمارے پاس آیا ہے، اس کی بنیاد پر ہم اپنے معاشروں کو بلڈ کرنا شروع کریں، ہم اپنے تعلیمی نظام کو بلڈ کرنا شروع کریں، ہم اپنے کلچرل نظام کو بلڈ کرنا شروع کریں، ہم اپنی مختلف ویلیوز کو پروٹیکٹ کرنا شروع کریں۔ تو لہٰذا امام خمینی علیہ الرحمہ نے اس دور کے لیے، اس جدید دور کے لیے جو آیا اولی الامر کے تسلسل میں ہمارے سامنے سسٹم پیش کیا، وہ ولایت فقیہ کا سسٹم تھا، اور ہم دیکھ رہے ہیں کہ اتنے سارے مشکلات کے باوجود، 45 سال اس سسٹم کو ہو گئے، دنیا کے ہر چیلنجز کے باوجود، کہ اگر ان میں سے ایک چیلنج بھی کسی اور ملک پر بھی آتا تو وہ ملک بھی باقی نہ رہتا، لیکن ہم دیکھ رہے ہیں کہ اس سسٹم نے سائنس اور ٹیکنالوجی میں بھی ترقی کی ہے، اب ان کی ڈرون ٹیکنالوجی اس سطح پر پہنچ گئی ہے کہ رشیا بھی ان سے وہ ڈرون ٹیکنالوجی خرید رہا ہے، اور یوکرین اور رشیا کی جنگ میں یو ایس کو سب سے بڑا مسئلہ یہ ہے کہ رشیا ایران سے کیوں جو ہے وہ ڈرون خرید کر ہمیں یوکرین کے اندر ہمارے سسٹمز کو جو ہے وہ نیوٹرلائز کر رہے ہیں، ان کے پاس اس کے مقابلے کے لیے کوئی، آج اسرائیل کے اندر آپ دیکھ رہے ہیں کہ ننگے پیر برہنہ پا یمنی جو ہے وہ کس طرح ڈرونز کے ذریعے جو ہے اسرائیل کو جو ہے وہ پریشان کر رہے ہیں، یا کس طرح آرامکو جیسی ایک ورلڈ لیول کی جو ہے انہوں نے اسٹرکچر کو جو ہے وہاں پر پن پوائنٹ میزائل کے ذریعے، ڈرون کے ذریعے انہوں نے ہٹ کیا ایک ہمارے اسلامی برادر اسلامی ملک کے اندر، کے جس سے پوری دنیا کی اکانومی جو ہے وہ ہل کر رہی ہے، اس دن کے بعد سے یمن جنگ بالکل ختم ہو گئی، پٹھا بٹھا دیا کہ 34 ممالک کی فوج تیار کی گئی تھی صرف کس لیے کہ ہم جو ہے وہ بیت اللہ کو، مکہ مکرمہ کو، حجاز کو ہم کیا کریں گے، محفوظ کریں گے، 34 ممالک کی فوج جو ہے وہ تشکیل دے دی گئی، جس میں ہمارے سپہ سالار کو بھی جو ہے لے جایا، امپورٹ کروایا گیا، تو لیکن ہمارے سسٹم کے ذریعے جب ایک ایسا سسٹم کھڑا ہوا جس نے اپنے کلچرل ویلیوز کے اوپر، اپنی بلبوتے پر سائنس اور ٹیکنالوجی کو اس سطح پر لے گئے کہ وہ یمنی جیسے مجاہدین کو انہوں نے اس سطح پر پہنچا دیا کہ وہ پن پوائنٹ میزائل ٹیکنالوجی تک وہ عمل کرنا شروع ہو گئے، تو اس ساری 34 ممالک کی فوج کا پھر اگلے دن کوئی ذکر و خیر نظر نہیں آیا۔ اب فلسطینی 30,000 فلسطینی جو ہے لقمہ اجل بن گئے، اب بچے جو ہیں لقمہ اجل بن رہے ہیں، لیکن یہ 34 ممالک کی فوج پتہ نہیں کیا کر رہی ہے، کہاں سو رہی ہے، کہاں چلی گئی یہ نہیں پتہ۔ लेकिन जो चीज़ देखने की है हमारे लिए वो ये कि जो आया उलिल अम्र के तहत जो निज़ाम खड़ा हुआ उसने मजलूम फ़लस्तीनियों को कहाँ पहुँचा दिया, उसने मजलूम यमनियों को कहाँ पहुँचा दिया। वो यमनी जो आज से 10 साल पहले शायद सिर्फ वो जानते थे कि तलवारों से किस तरह जंग करनी, लेकिन इस निज़ाम में उलिल अम्र ने इन यमनियों को इन 10 सालों में इस सतह पर पहुँचा दिया कि वो दुनिया के इस्तेकबारी निज़ाम की सामने जो है वो सीसा पिलाई हुई दीवार बनकर खड़े हुए। तो ये निज़ाम है विलायत कि जो दुनिया को अगर उस पर हाकिम हो जाए, किसी भी इंसानी माशरे पर वो हाकिम हो जाए तो वो उसे चंद ही सालों में इतना ऊपर ले आता है कि वो दुनिया के सामने अपनी बात करने पर और अपनी बात मनवाने पर जो है वो उनके ऊपर उनके पास वो ताकत होती है कि वो अपनी बात कर भी सकें और अपनी बात को मनवा भी सकें। इसी तरह हमने देखा कि जब सीरिया के अंदर, जब इराक के अंदर दाइश जैसी कुव्वत को मुसल्लत किया गया, एक ऐसी कुव्वत जो तारीख बशरियत के अंदर जिसकी दरिंदगी, जिसकी बर्बरियत जो थी, इसकी कोई मिसाल नहीं मिलती थी, और इस तरह उसको मुसल्लत किया गया कि सारे अरब ममालिक के वसाइल को उनके ऊपर ला के उनके कदमों में डाल दिया गया कि किसी तरह आप हमारी जान इस विलायत फकी के सिस्टम से छुड़वा दें, हम आपको सारे वसाइल देने को तैयार हैं, और लिए भी गए, और खूंखार भेड़िया सिफत जो है वो निज़ाम खड़ा गया दाइश का निज़ाम, जिसका नाम रखा गया कि इस्लामिक स्टेट, और उसके ज़रिए इतनी वो बर्बरियत की मिसालें कायम की गई और उसको वो वसाइल दिए गए कि उन्होंने 3 दिन के अंदर ही पूरा सीरिया स्वीप कर लिया और पूरा इराक भी वो स्वीप करने वाले थे कि यहाँ तक कि वो करबला और नजफ से बिल्कुल बाउंड्रीज पर पहुँच गए थे। और यहाँ पर जो इराक के प्रेसिडेंट थे नूरी अल मालिकी, उनका बयान है कि मैंने इस्तराब की कैफियत में, परेशानी की कैफियत में मैंने किसको कॉल की, मैंने कॉल की सैयद अली खामनाई कि अगर आप कुछ कर सकते हैं तो आप हमारे लिए कीजिए, क्योंकि अब हम उस मरहले पर हैं कि हम अपने हरमों को भी, अपने रोज़ाए मुबारक को भी, अपने मकामात मुकद्दसा को भी खो दें। तो वहाँ पर जो उन्होंने कॉल की आयतुल्लाह सैयद अली खामनाई को, तो आयतुल्लाह सैयद अली खामनाई ने हुक्म दिया शहीद कासिम सुलेमानी को कि आज ही रात हमने कुछ करना है, वरना अगर हमने एक रात अगर हमने ये गुजार दी तो कल हमारे पास ये मकामात मुकद्दसा नहीं होंगे। तो वहाँ पर फिर शहीद हाज कासिम सुलेमानी ने जो अपनी शहादत से पहले इंटरव्यू दिया, उन्होंने कहा कि मैंने सैयद हसन नसरुल्लाह को से रब्ता किया और उनसे कहा कि मुझे आपके चंद माहिर तरीन कमांडर्स की ज़रूरत है। और उसी रात शहीद कासिम सुलेमानी गए तहरान से नजफ, और उससे पहले आयतुल्ला सिस्तानी ने जो है वो फतवा जारी किया, हुक्म जारी किया जिहाद का। और वहाँ पर फिर उस रात पहुँचते ही स्पेशल जो है वो यूनिट्स के ज़रिए जो है वो नजफ और करबला को महफूज किया गया, और फिर आहिस्ता आहिस्ता हश्दु शाबी कोच की तश्कील अमल में लाई गई, और आज ना सीरिया में दाइश का कोई नामो निशान है और ना इराक में। तो ये जो निज़ाम है विलायत फकी का सिस्टम है, इसने हमें साबित किया कि ये सिस्टम हर चैलेंज का मुकाबला पूरी कुव्वत के साथ कर सकता है, चाहे वो अस्करी चैलेंज हो, चाहे वो माशी चैलेंज हो। कितने 45 साल से इस निज़ाम विलायत फकी का माशी बायकॉट जारी है, 45 साल से। आज आप वहाँ जाएं, आप उनकी माशी सूरत हाल को देखें तो आपको पता चलेगा कि हर चीज़ होममेड है, हर चीज़ जो है वो खुद बना रहे हैं, हत्ता कि जदीद से जदीद आलात, पूरा का पूरा मेडिकल हॉस्पिटल जो है जदीद से जदीद लेस आलात वो खुद बना रहे हैं, यहाँ तक कि जो पूरी उनकी डिफेंस इंडस्ट्री है वो हर हथियार हर चीज़ वो खुद बना रहे हैं कि जिस रेडार के ज़रिए उन्होंने अमेरिका के पेशरफ्ता तरीन ड्रोन्स को क्या कर लिया, हाईजैक करके नीचे उतार लिया, और अमेरिका खुद परेशान था कि किस तरह हमारा ये लेटेस्ट तरीन सिस्टम जो है वो हाईजैक हो गया, जिसके ज़रिए उन्होंने इसराइल के आयरन डोम टेक्नोलॉजी को जो है वो घुटने टिका दिया इस साइंस और टेक्नोलॉजी के ज़रिए। इसी तरह आजकल जो हमारे मुल्क के मारूफ साफ़ी हैं जावेद चौधरी, वो गए हुए थे पिछले दिनों ईरान, और आजकल वो रोज़ाना वीलॉग्स डाल रहे हैं ईरान के ऊपर, तो वो देखने से ताल्लुक़ रखते हैं किस तरह उन्होंने ईरान का तारुफ करवाया। अगर मौका मिले तो ज़रूर देखिएगा उन वीलॉग्स, तो 10-15 मिनट की वीलॉग्स हैं जिसमें उन्होंने बताया कि ईरान ने किस तरह जो है, जिस तरह हम कोई चीज़ देखते हैं तो हम किसी और एंगल से देखते हैं, दूसरा गैर न्यूट्रल इंसान किसी चीज़ को देखता है तो वो किसी और एंगल से देखते हैं, तो वो जिस एंगल से उन्होंने चीज़ों को सियासी एंगल से, पॉलिटिकल एंगल से और सकाफती और माशी एंगल से देखा है, वो बहुत अच्छे एंगल से उन्होंने बयान किया इन चीज़ों को। तो लिहाजा ये जो आए उलिल अम्र है आज हमें पैगाम दे रही है कि हम दुनिया भर की जो तशैयों हैं वो विलायत फ़कीह के सिस्टम के तहत अपने आप को ग्रूम करें, ना ये कि हम अपने बच्चों को उन तालीमी निज़ाम की तरफ तरगीब दें जो 2030 डॉक्यूमेंट के, यूएन के 2030 प्रोग्राम के तहत चल रहे हैं, कि जिसके तहत हमें ये भी नहीं पता कि आइंदा आने वाली नस्लें हमारी आया वो उस जेंडर इक्वलिटी के जो नारा लगाया जाता है, आया वो फिर ये जो हमारा मज़हब का जो इब्तदाई तरीन तालीमात है उन पर भी अमल पैरा होने वाली होंगी या नहीं होंगी। अभी तो आपकी जो तालीमी निज़ाम जिस तरफ जा रहा है, अगली नस्ल को जो सबसे बड़ा चैलेंज पेश आएगा उसके लिए खुदा साबित करना सबसे बड़ी मुश्किल हो जाएगी। इमामत और विलायत और कुरान और नमाज और ज़कात तो दूर के मसाइल हैं, जो अगली नस्ल के मसाइल हैं, जो आजकल स्कूल और कॉलेजेस और यूनिवर्सिटीज़ के मसाइल हैं, वो ये कि उनके लिए खुदा को मशकूक बनाया जा रहा है, उनके लिए ये मसला बनाया जा रहा है कि आया दीन इंसान की बुनियादी ज़रूरतों को जवाब भी दे सकता है या नहीं दे सकता, उनके लिए मसला ये बनाया जा रहा है कि दीन जो है वो पुराने इंसान का जो था वो मकतब फिक्र था, आजकल के आर्टिफिशियल इंटेलिजेंस का दौर है, आर्टिफिशियल इंटेलिजेंस के दौर में इंसान को ना किसी नबी की ज़रूरत है, ना किसी पैगंबर की ज़रूरत है, ना इमाम की ज़रूरत है, तुम्हें इमाम चाहिए, ये गूगल ऑपरेटर है तुम्हारे पास, जो सवाल करना है इससे पूछो फौरन तुम्हें जवाब दे देगा और तुम्हारे मुताबिक देगा, तुम्हारी ज़रूरतों के मुताबिक देगा, उसे 5 मिनट के लिए बस अपना डेटा दो, अपने डेटा से सिंक करवाओ और वो सब तुम्हारी ऑल इन ऑल ज़रूरत को पूरा करके तुम्हारे मुताबिक तुम्हें तुमसे सिंक्रोनाइज जवाब देगा। बिल्कुल उसी तरह कि जिस तरह रिवायात के अंदर दज्जाल का नक्शा खींचा गया, दज्जाल का सिस्टम जो रिवायत के अंदर आया है वो बिल्कुल मुखालिफ आया है इमाम मेहदी के सिस्टम के। दज्जाल का सिस्टम इंसान को हर लिहाज से इतना इक्विप कर देगा कि इंसान, हर इंसान के पास जदीद तरीन वसाइल की क्या होगी, अप्रोच होगी, जदीद तरीन लगव लाभ की जो हथियार हैं, वसाइल हैं, उसके पास मौजूद होंगे। आजकल आपका मोबाइल जो है वो ऑल इन ऑल है, हर लिहाज से हर चीज़ का उसके पास हल मौजूद है। आपको लगव लाभ चाहिए उसके अंदर मौजूद है, आपको जो है वो रिसर्च चाहिए उसके अंदर मौजूद है, आपको कोई बुक चाहिए उसके अंदर मौजूद है, आपको कोई भी चीज़ चाहिए मोबाइल के अंदर मौजूद है, और उसी के ज़रिए फिर आपको कंट्रोल भी किया जाता है, आपको उसी के ज़रिए जो है वो, अब आप अपना सोशल मीडिया पेजेस खोलिए, यूट्यूब खोलिए, कुछ भी खोलिए, आपने देखना कोई मजहबी प्रोग्राम है, मसला नहीं, आप मजहबी प्रोग्राम देखिए, बीच में ऐड्स आ जाएंगे, आप उनका क्या कर लेंगे, वो ऐड्स पर तो आपका कोई कंट्रोल नहीं है। अच्छा, आपने जो है आपने कोई चीज़ सर्च की अपने मजहबी उनवान के तौर से, वो नीचे रिकमेंडेशन आ गई, 10 रिकमेंडेशन आई, 3 में उनकी रिकमेंडेशन है, अब आप देखिए, अब वो जो है वो ऑटो प्ले भी हो जाते हैं, अब आप उसको खोले भी नहीं तो वो आपके सामने खुद चलना शुरू हो जाते हैं। अब ये मैं और आप तो चले किसी उम्र के हिस्से में पहुंच गए, आपके बच्चे हैं वो कार्टून देखना चाह रहे हैं, लेकिन कार्टून के बीच में जो है वो, और ख़ुद उस कार्टून के अंदर क्या क्या दिखा रहे हैं उसके भी ना हमें कुछ पता है ना उसे कुछ पता है। लिहाजा ये जो दुनिया है ये लामोहाला 2 सिमतों की तरफ जा रही है, और इन 2 सिमतों में इंतखाब हमारा काम है, हम अब बीच में न्यूट्रल नहीं रह सकते, या तो ये कि हम इस्तकबारी कश्ती में सवार हो जाएं और फिर उनकी वैल्यूज़ को हम अपना लें, या ये कि हम फिर विलायत फ़कीह की कश्ती में सवार हो जाएं और वो हमें उलिल अम्र की जो है वो खिदमत तक पहुँचा दें। हमारे पास 2 ही निज़ाम है, या उलिल अम्र का निज़ाम है या जो है वो निज़ाम ताबूत है। तीसरा बीच का रास्ता हमारे पास अब नहीं बचा। वो दौर गुजर गया कि जब खलील मियाँ फाख्ता उड़ाया करते थे कि हम सोचते थे कि हम घर में रह के अपना दीन महफूज कर लेंगे। आज दीन घर में भी आपका दीन महफूज नहीं है, ना बच्चे का स्कूल में दीन महफूज है, ना घर में दीन महफूज है। वो दौर चले गया कि जब बच्चे अपनी दादियों की या दादों की या नानियों की गोदों में पलते थे, अब बच्चे यूट्यूब की गोदों में पलते हैं। अब माँ को भी कुछ खाना खिलाना होता है तो बच्चे को पहले यूट्यूब पे कोई चीज़ कार्टून या कोई कोई नज़म या कोई राइम लगा के देती है, फिर बच्चा जो है वो कुछ डाइट लेता है। डाइट भी कौन सी लेता है, जो इस्तेकबारी जो इस्तेमारी जो प्रोडक्ट्स हैं उन्होंने हमारे सामने एक जहर शुदा जो है वो गजाई जो है वो कहना चाहिए लाइफस्टाइल रख दी है। अब हमारे सामने हमारे नौजवान बच्चे भी हार्ट अटैक्स का शिकार हो रहे हैं, अब हमारे नौजवान बच्चे भी ब्लड प्रेशर का शिकार हो रहे हैं। क्या वजह है, क्योंकि हमें डाल दिया है इस्तेकबारी जो खान जो फूड का जो उनका प्रोग्राम है उसके ऊपर डाल दिया। अब हमारी सारा गुजर बसर किस पर है, फास्ट फूड पर सारा गुजर बसर किस पर है। जो तेल हमें जो है वो पेट्रोल से बचा हुआ जो तेल होता है, जो ऑयल होता है, वो हमें वेजिटेबल ऑयल के नाम पर खिला दिया जाता है। क्या वजह है, क्योंकि वो नहीं चाहते कि मैं और आप जिंदा रहें, क्योंकि उन्होंने दुनिया को दो हिस्सों में तकसीम कर दिया है, सरमायादार तबका मजदूर तबका। मैं और आप मजदूर तबका है, मैं और आप जो है मजदूर तबका है, उनको ज़रूरत नहीं है कि आप ज़्यादा जिए, उन्हें मशीनें चाहिए। मशीन कब तक चलती है, जब तक मशीन चलती है 30-40 साल तक चलती है, उसके बाद मशीन जो होती है वो एक्सपायर हो जाती है, वो फिर आप जो है मैं और आप उनके लिए बोझ बन जाते हैं। लिहाजा मैं और आप उन्हें नहीं चाहिए, लिहाजा उन्होंने एक ऐसी गजाई प्रोग्रामिंग ऐसी फूड हमें प्रोवाइड कर दिया कि 30-40 साल के बाद हम किसी काबिल ना रह सकें। तो मैं और आप तो मजदूर तबका हैं, और जो लोग उनके नफा के लिए नहीं है वो कचरा है। जो फलस्तीनी 30,000 मर गए और उनकी आवाज़ भी बुलंद नहीं हो रही, उनके कानों में जो है वो जूं भी नहीं दिख रही, उसकी वजह क्या है, क्योंकि वो फलस्तीनी जो है वो कचरा है। तो उनकी वो अच्छा है मर जाए, क्यों, क्योंकि बड़े होंगे तो फिर हमारी नाक में दम करेंगे, हम पर हमले करेंगे, हमारे मुखालिफ खड़े होंगे, लिहाजा अच्छा है अभी बच्चे मर जाए। लिहाजा ये दुनिया जो है वो अपने आप को दो हिस्सों में तकसीम कर चुकी है, दुनिया जो है वो दो निज़ाम में बढ़ चुकी है, एक शैतानी निज़ाम है, एक इलाही निज़ाम है। अब हमारे ऊपर ये कि हम किस तरह अपने आप को इस इलाही निज़ाम की कश्ती में सवार करते हैं, कि जिसकी जो कश्ती का जो जो वो है कैप्टन है वो ज़माने का उल अम्र और उसका नुमाइंदा है। तो लिहाजा मेरे ख्याल से बस अब इफ्तार का वक्त नज़दीक है, तो लिहाजा इसको गुफ्तगू यहीं समेटते हैं। तो आया उल अम्र का जो आज का तगाज़ा है हमारे लिए वो ये कि हम इलाही निज़ाम की कश्ती में सवार हों और इलाही नुमाइंदों की सरबराही में अपने आप को उलिल अम्र की छतरी के अंदर जो है वो उलिल अम्र की साए के अंदर जो है वो पहुंचा दें। मेरे ख्याल में से तो लिहाजा अब तक के लिए इतना ही, किसी के पास कोई सवाल हो तो यहाँ पर मौजूद है, वरना फिर हम सबमिट देते हैं गुफ्तगू। फरमाइए। असल में ये जो सिस्टम ऑफ लायत फ़कीह है ये बहुत ही वसी सिस्टम है, इसके मुख्तलिफ ब्रांचेज हैं। ये जो आप देख रहे होते हैं उसके उस निज़ाम के अंदर एक प्रेसिडेंट आता है हर 4 साल बाद। वो प्रेसिडेंट जो होता है वो एग्जीक्यूटिव ब्रांच का प्रेसिडेंट होता है, वरना उनके अंदर बहुत सारी ब्रांचेज हैं। उनके अंदर लेजिस्लेटिव ब्रांच है जिसको वो कुवे मुकन्निना कहते हैं, जिसे आप पार्लियामेंट कहते हैं। पार्लियामेंट जो होती है वहाँ गवर्नमेंट से अलग होती है, क्योंकि वहाँ प्रेसिडेंशियल निज़ाम है। वहाँ लेजिस्लेटिव जो होती है वो पार्लियामेंट होती है। इसके अलावा जो वहाँ का जुडिशल सिस्टम है, उसके अलावा वहाँ का जो वहाँ मीडिया है, उसके अलावा वहाँ का जो डिफेंस का शोबा है, उसके अलावा वहाँ जो मुख्तलिफ शोबे हैं वो डायरेक्टली वली फकी के अंडर है। जो चीज़ प्रेसिडेंट के अंडर आती है वो सिर्फ उनकी एग्जीक्यूटिव ब्रांच आती है। क्या आती है? एग्जीक्यूटिव ब्रांच। एग्जीक्यूटिव ब्रांच को किसके तहत काम करना होता है कि वो जो लेजिस्लेशंस पास करती है पार्लियामेंट, वो जो लेजिस्लेशंस पास करती है उसको आगे जो वली फकी के अंडर शूरे नगेबान होती है वो उन लेजिस्लेशंस को कंट्रोल करती है, जिनको रद्द करना होता है रद्द कर देती है, जिनको आगे भेजना होता है वो गवर्नमेंट की तरफ भेज देती है कि आपने इस पार्लियामेंट की इन पास शुदा कवानीन को इजरा करना है। तो लिहाजा प्रेसिडेंट के पास जो सिर्फ अथॉरिटी होती है सिर्फ एग्जीक्यूटिव अथॉरिटी होती है, वरना ऑल इन ऑल पावर किसके पास होती है? प्रेसिडेंट के पास। ना जुडिशरी के ऊपर कोई उसके ऊपर एक्सेस होता है, ना लेजिस्लेशन के ऊपर एक्सेस होता है, ना डिफेंस के ऊपर। लिहाजा आप देखते हैं कि ईरान में जिस तरह की हुकूमत भी आ जाए, लेकिन जो फ़लस्तीन के मामलात हैं, जो सीरिया के मामलात हैं, जो इराक के मामलात हैं, जो हिजबुल्ला के मामलात हैं, जो यमन के मामलात हैं, ये बढ़ते ही जा रहे हैं। इनमें इस्लामी जो निज़ाम है वो पीछे नहीं जा रहा, बल्कि रोज़ बरोज़ के और एक्सपेंड होता जा रहा है। क्यों? क्योंकि इसका जो ईरानी गवर्नमेंट है इसका इससे कोई ताल्लुक नहीं है। हत्ता कि उनकी फॉरेन पॉलिसी भी जो होती है उसको भी जो है वो वली फकी जो है वो डिसाइड कर रहा होता है। लिहाजा वो जो प्रेसिडेंशियल मामलात होते हैं वहाँ के, वो सिर्फ ईरान के अंदर के मामलात होते हैं और वो सिर्फ एक ख़ास एग्जीक्यूटिव ब्रांच के मामलात होते हैं। लेकिन क्योंकि हम अपने आप से कंपेयर कर रहे होते हैं कि हम देख रहे होते हैं हमारे यहाँ का वज़ीर आज़म, हमारे यहाँ का प्रेसिडेंट, हम उसी से मुकाबला कर रहे होते हैं, तो हम समझ रहे होते हैं कि नहीं कुछ बड़ी चीज़ें नहीं। वहाँ पर एक लिमिटेड स्कोप होता है प्रेसिडेंशियल जो कैंडिडेट होता है उसका। जी इम्पैक्ट आता है, वो तो ज़ाहिर सी बात है इम्पैक्ट उसका आता है, और इस चीज़ों को कंट्रोल भी नहीं किया जा सकता। ज़ाहिर सी बात है कि हर माशरे में मुख्तलिफ स्कूल ऑफ थॉट होते हैं, और जब आप उस माशरे के अंदर आपका एक नारा ये होता है कि हमने आज़ाद रखना है। अमीर मोमिनीन को जो सबसे बड़ी मुश्किल थी वो ये थी कि वो अमीर माविया की तरह लोगों को मजबूर नहीं करते थे, वो लोगों को आज़ाद रखते थे। वो चाहते थे कि लोगों का शऊर खुद बुलंद हो, और वो इस नहज पर पहुँचे कि खुद वो हक और बातिल के अंदर इंतखाब कर सके। वरना अमीर मोमिनीन के लिए मुश्किल नहीं था कि अगर वही हथकंडे वो अपनाते जो अमीर माविया ने अपनाए हुए थे। लेकिन अमीर मोमिनीन को जो सबसे बड़ा चैलेंज था कि वो लोगों को एजुकेट करें, और इस एजुकेट करने के प्रोसेस के अंदर वो डिफरेंस ऑफ ओपिनियन को क्या करें, स्पेस दें, डिफरेंस ऑफ ओपिनियन को मैनेज करें, ये सबसे बड़ा चैलेंज था। तो ईरान के जो सिस्टम ऑफ विलायत फकीह उसके अंदर भी यही है, क्योंकि हदफ लोगों को एजुकेट करना है, और इस प्रोसेस के अंदर डिफरेंस ऑफ ओपिनियन आता है, और उस डिफरेंस ऑफ ओपिनियन को किस तरह मैनेज करना है, किस तरह जो है वो स्पेस देनी है, ये खुद एक बहुत बड़ा चैलेंज होता है, एक हुनर होता है, और जिसको कंट्रोल बहरहाल मैनेज आपको बर्दाश्त करना पड़ता है। तो ये डिफरेंस ऑफ ओपिनियन हमेशा रहेगा, अभी भी है, बाद में भी रहेगा, ये सूरत है। बहरहाल उसकी वजह यह है कि हमारे माशरे के अपने चैलेंजेस अलग हैं, और एक एक चैलेंज जो एक महाज है हमारे ख़िलाफ़ वो एक मीडिया का महाज है, और उसमें मुख्तलिफ चीज़ों के तहत हमारे ख़िलाफ़ साजिशें होती रहती हैं। तो बहरहाल उसका मुकाबला भी ज़रूरी है, और उसका मुकाबला भी फिर मीडिया के ख़ास कवानीन है उसी के ज़रिए होता है। यानी अगर आज के मीडिया के दौर में मैं चाहूँ कि उस मीडिया की टेक्निक्स को इस्तेमाल ना करूं, और मैं चाहूं कि अपनी बात को पहुंचा दूं, तो एक मुश्किल बात है। लिहाजा आज कल के दौर की मीडिया में जब आप अपनी बात को, अपनी चीज़ को पहुँचाना चाह रहे हैं, अपने नैरेटिव को, तो आपकी टेक्निक्स भी फिर उसी दौर के मीडिया की होनी चाहिए। तो लिहाजा ये जो जो चीज़ें आप देखते हैं कि किसी ने ऐसा बोल दिया मुंह तोड़ जवाब या ये या यो, तो इसकी एक वजह ये होती है कि ये मीडिया टेक्निक्स होती हैं कि आजकल का नौजवान तो जब तक वीडियो खोलता ही नहीं है जब तक वो उसको कुछ चीज़ नज़र ना आए कि हाँ भाई इस वीडियो के अंदर जो है ना कुछ अंदर कुछ कोई ख़ास चीज़ है, कोई मसला है, कोई ये है वो है। तो बहरहाल अब उसके अंदर गुफ्तगु ये हो सकती है कि आया इससे बेहतर भी मुमकिन है या नहीं है, तो वो एक लंबी गुफ्तगु है, तफसीली गुफ्तगु है। दूसरा जो आपने बताया कि हमारे उलमा ने मुख्तलिफ शोबों में काम कम किया या नहीं किया, सही है। तो उसकी वजह, उसमें मसला ये है कि हमारे माशरे में देखें हमारा जो तशय्यों का माशरा है पाकिस्तान का, ये एक स्पेशल केस है। पाकिस्तानी तशय्यों के ऊपर जो वॉरफेयर किया गया ना कल्चरल, इसके अलावा जो हमारे ऊपर अस्करी जो है वो जंग जो है वो थोपी गई पूरे मुल्क के अंदर, जिस तरह हमें पारा चनार से लेके कराची तक हमें इनसिक्योरिटी का शिकार किया गया, हमारे उलमा को, हमारे इंटेलेक्चुअल्स को, हमारे डॉक्टर्स को, हमारे इंजीनियर्स को, हमारी तशय्यों तो सरवाइव कर गई है, ये मौजा है, ये हमारे तशय्यों का एक बहुत बड़ा कारनामा है। और जो है हमें तो ये कामयाबी जश्न मनाना चाहिए कि हम अभी भी इस हद तक मुत्तहिद हैं, इस हद तक जो है, वरना जिस तरह आलमी एजेंडे के तहत बाज़ ममालिक की हिमायत के तहत हमारे ऊपर एक वॉरफेयर यहाँ पर नाफिज़ किया गया था, हमारा तो कुछ भी नहीं बचना चाहिए था पाकिस्तान के अंदर, हमें तो सबको माइग्रेट कर जाना चाहिए था, लेकिन हमने जिस तरह मुकाबला किया और हमने जिस तरह अपने इंस्टीट्यूशंस को बचाया, तो ये हमने बहुत बड़ा कारनामा किया है और वाकई इंशाल्लाह इमाम ज़माना इसका अजर देंगे। लेकिन ये कि अगर हम इस वजह से, इस मुश्किलात की वजह से सिस्टम और विलायत फ़कीह से बहुत पीछे रहे। हमने काफ़ी शुरू के कुछ सालों तक जब इनकलाब आया हमने उनके साथ साथ चले और काफ़ी चीज़ों में हमने उनके साथ साथ कदम बढ़ाया, लेकिन जब हमारे ऊपर जब उन्होंने ये देखा कि पाकिस्तानी माशरा बहुत स्पीड से जो है वो इनकलाब से जोड़ रहा है और उसका बहुत साथ दे रहा है और उनके साथ साथ आगे जा रहा है, तो उन्हें ख़तर महसूस हुआ कि पाकिस्तान के अंदर भी हमें कुछ सालों बाद बहुत बड़ा चैलेंज फेस करना पड़ेगा इस्तिकबारी महाज़ को। लिहाजा उन्होंने पाकिस्तानी तशय्यों को बिल्कुल ही सरप्रेस करके रख दिया, लिहाजा बहुत पीछे रह गए। और आपने कहा कि ये हम इस नौबत में हैं, लेकिन अगर आप ईरान में चले जाएँ जो उन्होंने अपने सिस्टम के तहत तरक्की कर ली है, माशी बैंकिंग का सिस्टम और अपने आइडियोलॉजी के तहत उन्होंने किस तरह बैंकिंग के सिस्टम को जो है वो आगे पहुंचा दिया है, या किस तरह हमारे उलमा ने रिसर्च करके नए नए नज़रियात जो हैं वो, चाहे वो फ़लसफ़ी मैदान हो, चाहे वो सियासी मैदान हो, चाहे वो माशी मैदान हो, चाहे वो सकाफ़ती महाज़ हो, हमारे उलमा ने किस इस ज़माने की किन उन इस्तिकबारी नज़रियात को तोड़ा है और अपने नज़रियात को पेश किया है और मनवाया है। तो लिहाजा इसकी वजह यह है कि जो हमारे माशरे के अंदर चीज़ें नहीं पहुंच पाई वो मैंने आपको बताया, क्योंकि हमारी तशय्यों को उसी काबिल छोड़ा नहीं गया। हमारा कोई इल्मी अभी आपके किसी भी आप कम्युनिटी में चले जाएं, आप किसी भी कम्युनिटी में उस तरह काम नहीं कर सकते, खुलकर काम नहीं कर सकते। आप थोड़ा सा आपका काम शुरू होगा आपको तंग करना शुरू कर दिया जाए। तो लिहाजा अभी तो हम इतने मुश्किल चैलेंजेस फेस कर रहे हैं, इसलिए हम पीछे रह गए, काफ़ी पीछे रह गए, और हमें काफ़ी कवर करने की ज़रूरत है, काफ़ी कवर करने की ज़रूरत है। और उसकी एक वजह दूसरी ये भी है कि हमारे लोग भी जो इस माशरे से चले गए, किसी भी वजह से बाहर चले गए, उन्होंने सपोर्ट भी नहीं किया, उन्होंने हमारे रिलीजियस सिस्टम्स को, रिलीजियस इदारों को, खुद BIS हमारे सामने एक मिसाल है, कितना उसके पास आउट लोगों ने कितना उसे सपोर्ट किया, ये भी केस स्टडी है, इस पर देखना चाहिए बाहर। तो मुख्तलिफ इसकी वजूहात हैं। तो मुंतज़मीन ने कहा है कि अब वक्त क्योंकि कम रह गया, हम इस सेशन को इंशाल्लाह दुआ के साथ ख़त्म करते हैं, खुदा बंद मुताल हमारी इस खलील से इबादत को कबूल फरमाए।